अब अगर आप देखें कि इन दोनों आयात को हम पिछली आयात की रोशनी में देखें तो अल्लाह सुबहाना ताला ने पिछली आयात में कुछ नेकियों का तذکرہ फरमाया कि जिसमें ईमान, हिजरत और जिहाद फी सबीलिल्लाह की बात हुई जान और माल के साथ, और फिर ऐसे लोगों को बहुत बड़ी खुशखबरियां सुनाई गईं, और ये वो खुशखबरियां हैं कि दुनिया का कोई अवार्ड किसी को किसी नाम से भी मिल जाए, वो ऐसी चीज़ों में से किसी एक का भी मुकाबला नहीं कर सकता कि जो अल्लाह सुबहाना ताला ने ऐसे लोगों के लिए फरमाया कि आसमु दरजतन दरजतन इंदल्ला, कैसे लोगों के दर्जे बड़े बुलंद हैं अल्लाह के पास। और साथ ही साथ फिर युबशिरुहुम रब्बुहुम बिरहमतिन मिन्हु, अल्लाह की रहमतों का तذکرہ, फिर उसकी रजामंदी और बाकी रहने वाली नेकियों यानी नेमतों का तذکرہ था। अब बाज़ औक़ात होता क्या है कि कुछ ऐसे काम होते हैं इंसान की ज़िंदगी में, कुछ ऐसी चीज़ें हैं जो इंसान को वो काम नहीं करने देती जिसका हुक्म अल्लाह सुबहाना ताला ने दिया होता है। आप देखिए कि नेकी का एक बहुत ही वसी कॉन्सेप्ट जहन में बन जाता है जब इंसान कुरान पाक को अल्लाह ताला की रहनुमाई में ही समझता है। तो यहाँ पे अब अल्लाह ताला ने ईमान के रास्ते की रुकावटों का तذکرہ किया। अगर हम दोनों आयतों को जमा कर लें तो अगर टेक्स्ट के एतबार से देखें तो ये आयत उन लोगों के बारे में होगी कि जो हिजरत का हुक्म आने के बावजूद भी हिजरत नहीं कर रहे थे, किसी को उसके माल के तकाजों ने रोका हुआ था और किसी को उसके रिश्तेदारियों ने, कुछ अपने घर नहीं छोड़ना चाहते थे। तो अल्लाह सुबहाना ताला अब यहाँ ऐसे लोगों को खबर देते हैं कि जो चीज़ तुमने बचाई वो बचेगी थोड़ी, तुम तो अल्लाह की तरफ से उन नेमतों की तरफ निगाहें लगाओ जिनको नईम उम मुकीम कहा गया। दुनिया की सारी नेमतें अगर आप देखें तो वो क्या हैं, कब तक रहेंगी? बहुत थोड़े दिन रहेंगी ना। और बल्कि मेरा दिल तो चाह रहा था कि इन आयात का रब पीछे से अगर हम जोड़ें तो हमने इससे भी ऊपर वाले लेसन को अगर आप देखें तो मसाजिद के तस्करे में कुछ चीज़ों को देखा, और कुछ ज़ाहरी नेकियां जिनको बज़ाहर बहुत शोहरत भी मिल जाती है उसके तस्करे के बाद अल्लाह ताला ने जिहाद और साथ ही साथ फिर हाजियों को पानी पिलाने की तरफ इशारा किया। अगर हम इन सारी आयतों को अब एक स्ट्रेच में देखें तो जो चीज़ थोड़ी सी रह गई थी पिछली आयतों में, जो बाद में मैंने गौर किया तो मुझे वाकई लगा कि अगर मैंने आपसे शेयर ना की तो आपका हक मारा जाएगा। और वो क्या है जी, अगर आप आयत नंबर 18 को देखें, आयत नंबर 18 में अल्लाह ताला ने मस्जिदों के आबाद करने वालों की खूबियों में जो चीज़ बयान की वो क्या है कि वो लोग अल्लाह पर ईमान लाते, आखरत पर ईमान लाते, अकाम सलात व आत ज़का, नमाज़ पढ़ते और ज़कात अदा करते। यहाँ से मुफस्सरीन ने एक बहुत ही खूबसूरत नुक्ता अख़ज़ किया, और वो क्या कि मस्जिद के मुंतज़मीन यानी मस्जिदों के इंतज़ामात करने वाले लोग वो होने चाहिए जो ज़कात अदा करें, ना कि ज़कात मांगने वाले हों। जब मस्जिदों का इंतज़ाम चलाने वाले वो लोग हो जाते हैं जो ज़कात मांगने वाले होते हैं तो ये किसी भी मुल्क के अंदर इस्लाम के ज़वाल की अलामत होती है। और ज़कात देने वाले लोगों से मुराद फिर खुशहाल लोग हैं जो माल कमाते हैं, जिनके पास बड़ी बड़ी डिग्रियां हैं, जो आला तालीम याफ्ता हैं, जिनका एक पाँव एक मुल्क में तो दूसरा किसी दूसरे मुल्क में, ऐसे लोग जो एक जहाज से उठते तो दूसरे में जाते, ऐसे लोग जब मस्जिदों की तरफ आएंगे, मस्जिदों को चलाने वाले होंगे, दीन के इदारों को चलाएंगे, तो फिर ज़कात मांगनी नहीं पड़ेगी। बल्कि अगर देखा जाए तो किसी भी चीज़ में अगर ज़कात लगती है तो उन काम करने वालों की अपनी ही ज़कात इतनी ज़्यादा होगी कि दूसरों से मांगने की ज़रूरत नहीं पड़ेगी। और जब लोगों में ऐसा दीन आएगा कि दीन का काम करने वाले किसी सोसाइटी के वेल ऑफ, वेल टू डू, बिजनेस माइंडेड, बड़ी बड़ी तालीम की डिग्रियां लेने वाले लोग होंगे तो इंशाल्लाह फिर अल्लाह के दीन को बहार मिलेगी। इस वक्त अगर हम देखें तो अमूमन तसव्वुर ही क्या आता है कि दीन का काम करने वाले और कराने वाले या तो ज़कात खुद मांग रहे होते हैं या बाद में दूसरों को उसकी तरफ माइल कर रहे होते हैं, तो ये किसी भी कौम के सवाल की अलामत है। हम तारीख़ का वो बाप पलट के देखें तो हमें तारीख़ का वो रुख दिखेगा कि जब मुसलमान ज़कात ले लेकर फिरते थे लेकिन कोई ज़कात कबूल करने वाला नहीं होता था। तो अल्लाह ताला ने ऐसी चीज़ों के तस्करे में जब ये बात कही कि अजाल तुम सिकायत अल हाज व इमारत अल मस्जिद अल हरामी, अब यहाँ दो गिरोहों का तस्करा है। अगर आप इस आयत को अब एक डिफरेंट एंगल से देखेंगे तो इंशाअल्लाह ताला ज़्यादा अगली आयतें समझ आएंगी। اور وہ کیا کہ کیا تم نے حاجیوں کو پانی پلانا، ایک طرف یہ ایک گروہ کو ریپریزنٹ کرتے ہیں، یعنی کچھ لوگ ہر معاشرے میں ایسے ہوتے ہیں کہ جو انسانیت کی خدمت کو ہی اصل دین بنا لیتے ہیں، سوشل ورکرز، ہیومینٹی کی کاز کو سامنے رکھنے والے، آپ سمجھیں کہ تو یہ حاجیوں کو پانی پلانے والے ریپریزنٹ کرتے ہیں آج کے دور کے ان لوگوں کو جو یہ کہتے ہیں کہ نماز روزہ اتنا اہم نہیں، بس لوگوں کی خدمت کرتے رہو، بس کسی کو دکھ نہ دو، کسی کو تکلیف نہ دو، اور ساتھ ہی دوسرے عمارت المسجد الحرام، مسجد حرام کو آباد کرنے والوں سے دوسرا گروہ مراد ہے، جو آج کے دور میں ہمیں اس رنگ پہ دکھتا ہے کہ جو کہتا ہے کہ صرف عبادت کرو، صرف مسجد میں بیٹھو اور پانچ وقت کی نماز پڑھو، پھر اس کے بعد وظائف کرو، قرآن پڑھو، اور کسی ضرورت کے لیے نکلنا بھی پڑے تو اندر آ جاؤ گھر میں، اور اسی کو کچھ جہاد کے نام پہ سارا کچھ تچ دینے کا نام دیتے ہیں۔ جیسے اس دور میں یہ پکار لگ گئی کہ کیا نیکی کا بڑا کام ہے، کسی نے کہا یہ بڑا کام ہے، کسی نے کیا یہ بڑا کام ہے، تو آج کے دور میں بھی اگر آپ دیکھیں تو یہی دو گروہ دکھتے ہیں۔ کچھ لوگ ایسے ہیں جو صرف ہیومینٹی کی کاز پہ جنت میں جانا چاہتے ہیں اور فرائض کی حد سے بھی ہٹ جاتے ہیں۔ ایک دوسرا گروہ ہوتا ہے، وہ کہتے ہیں کہ نہیں، عبادت ہی سب کچھ ہے، بس ایسی ہی چیز کو ہمیں لینا ہے اور کرنا ہے۔ اور ایسے لوگ جو ہوتے ہیں نا، کسی بھی سوسائٹی کے دو ایکسٹریم رویے ہوتے ہیں۔ اللہ کا دین جو ہے وہ بالکل ایک بیچ کے تیسرے گروہ سے ہماری ملاقات کرواتا ہے کہ جو صرف مسجدوں کے اندر پانی پلانا یا مسجد میں جا کے نماز پڑھنا ہی نہیں، بلکہ اپنے عقائد کی اصلاح کرنے والا، آمن باللہ والیوم الآخر، یعنی تعلیم کے ساتھ جہاد بالقلم اور زبان کے ساتھ جہاد کرنے والا ہوگا، اللہ کے دین کو بلند کرے گا، لوگوں کے ایمان پورے اچھے ہوں گے، ایسے لوگ جو ہیں پھر وہ اصل میں نیکی کے اس معیار پہ ہوتے ہیں کہ جس میں ہیومینٹی کی کاز بھی پوری ہوتی ہے، ہمارا دین سوشل ورک بھی سکھاتا ہے، ہمارا دین جو ہے یہ انسانیت کی خدمت بھی سکھاتا ہے، ساتھ ہی ساتھ نماز کو بھی فرض قرار دیتا ہے، اور ضرورت پڑنے پر جہاد بالسیف کی بھی ضرورت پڑے تو وہ بھی کیا جائے گا۔ لیکن عموماً ایسا ہوتا ہے کہ جب کبھی کوئی ایسا گروہ لوگوں کو بیچ میں لے کے چلتا ہے جو دونوں کی بات کرے، وہ کہتا ہے نہیں تم نیکیاں بھی کرو ساتھ سوشل ورک بھی کرو، تو لوگ اس کو برا بھلا کہنے لگتے ہیں، ان کے دشمن ہونے لگتے ہیں، وہ دل کڑنے لگتے ہیں ان کے۔ ایسے ہی حالات اس دور میں ہوئے۔ آج اللہ سبحانہ تعالیٰ ہم سب کو اس بات سے اٹھا کر ایک اگلی چیز کی طرف لاتا ہے، اور وہ کیا ہے کہ تم ان دو قسم میں ہونے کی بجائے، آیت 20 کو دیکھ لیں، آمنو و ہاجروا و جاہدوا فی سبیل اللہ کی سطح پہ زندگی بسر کرو، یہ ہے تیسرا گروہ جو زبان سے بھی، عمل سے بھی، علم سے بھی جہاد کرنے والا ہے، گناہوں کو چھوڑنے والا، مال بھی لگتا ہے اللہ کے راستے میں لگاتا ہے اور جان بھی لگاتا ہے، اللہ تعالیٰ کو ایسا گروہ پسند ہے۔ اور آپ دیکھیے کہ اس آیت میں کتنا خوبصورت لفظ ہے نا کہ اند اللہ، اللہ کے نزدیک۔ اس لفظ سے بھی ایک چھوٹی سی بات نوٹ کیجیے، اور وہ کیا ہے کہ کسی چیز کے اچھا ہونے کا لوگوں کی نظروں میں معیار کچھ اور ہوتا ہے، اور اللہ کی نگاہوں میں اس کا معیار کچھ اور ہوتا ہے۔ مثلا اگر اوپر والی آیت کو سامنے رکھیں، سوشل ورک کرنے والے لوگوں کے بڑے پسندیدہ لوگ ہوتے ہیں، لوگ ان کو پسند کرتے ہیں، کہتے ہیں سو نائس، کتنے اچھے ہیں، اور ان کا تو سارا وقت ہی لوگوں کی خدمت میں لگتا ہے۔ لیکن ایسے لوگوں نے اگر نماز روزہ نہیں رکھا، اپنے عقائد کی اصلاح نہیں کی، تو ہو سکتا ہے کہ ایسے لوگ اللہ کی نگاہوں میں بڑے مقبوض ہوں۔ اس کے برعکس جو دوسرا گروہ ہے کہ جو اللہ کے راستے میں جان مال لگاتا ہے اور اپنے وقت کو اللہ کا وقت سمجھتا ہے، تو اس سے لوگ ناراض ہوں گے۔ پہلے والے کو تو ہو سکتا ہے کسی نے نوبل پرائز بھی دے دیا، کسی نے اس کو پوری انسانیت کا ایک محسن قرار دے دیا، لیکن دوسرے سے لوگ ناراض ہوں گے۔ اللہ سبحانہ تعالیٰ فرماتا ہے کہ تم اس کی فکر نہ کرو کہ لوگ تمہیں کیا کہتے ہیں، جس کو جس سے محبت ہوگی وہ اسی کو خوش کرنے کی کوشش کرے گا، جس کو رب سے محبت ہے وہ رب کی رضا چاہے گا، جس کو لوگوں سے محبت وہ لوگوں کی خوشی چاہے گا۔ اور یاد رکھیے کہ لوگوں کو خوش کرنا، یہ ٹارگٹ رکھنا کہ لوگ مجھ سے خوش ہو جائیں گے، یہ ان اچیویبل ٹارگٹ ہے، اپنی زندگی سے نکال دیں۔ لوگ آپ سے کبھی خوش نہیں ہوں گے، کبھی نہ کچھ ملے گا بلکہ مایوسی ملے گی۔ اس کے برعکس اللہ کی ذات جتنی جلدی ناراض ہوتا ہے اتنی جلدی روئی جاتا ہے۔ اللہ کا معاملہ انسان کے ساتھ محبت میں بھی شدت کا ہے، اور چھوٹی سی بات اس کو بری لگے تو اللہ تعالیٰ برا بھی مانتا ہے۔ تو لہٰذا وجنات لہم فیہا نعیم مقیم، وہ جنتیں جس میں قائم رہنے والی جنتیں ہیں، نعمتیں ہیں، وہ جنت کی نعمتیں ہیں، دنیا کی نعمتیں نہیں ہیں۔ यहाँ आप थोड़ा सा हम इस पे भी बात करेंगे जिसको हमने पहले जल्दी में नहीं देखा था, और वो क्या है कि नाइम और दूसरा लफ्ज़ है मुकीम। नाइम इसी से लफ्ज़ नेमत है, इस्लाम सिरातल लजीन अनमत अलैहिम में हम ये लफ्ज़ पढ़ते और बोलते हैं सूरत अल फातिहा में। तो नईम नेमत से है, एक नेमत वो है जो हमें दुनिया में मिल रही है यानी बहुत सारी नेमतों की सूरत में, और एक दूसरी किस्म है नेमतों की जो जन्नत में मिलेगी। दोनों में फ़र्क है। दुनिया की जो नेमतें हैं ना वो क्या हैं? तकलीफ के एहसास के मिटने का नाम। एक लफ्ज़ लिख लें, बस एक जुमला लिख लें, दुनिया की नेमतें क्या हैं? तकलीफ के एहसास का मिटना। मसलन आपको बड़ी प्यास लगी हुई है, खलक में कांटे पड़ रहे हैं, छिल रहे, अब आप कहते हैं पानी पानी पानी, उस वक्त पानी का एक गिलास आपको नेमत लगेगा। लेकिन अगर उस एक गिलास के बाद एक और पानी का गिलास दिया जाए वो भी पी लेंगे, एक तीसरा दिया जाए, बताइए चौथे या पांचवें गिलास को अगर कोई ज़बरदस्ती आपके हलक में डाले तो क्या होगा? वो नेमत रहेगा? वो जहमत बन जाएगा। बारिश नहीं बारिश नहीं, गर्मी गर्मी गर्मी, बारिश के छींटे पड़े तो नेमत, और फिर वही बारिश एक हफ्ता ना रुके तो वो बन गई जहमत। जिस तरह दुआएं मांग के बारिश मांगी थी कि बारिश हो, अब दुआएं मांगनी पड़ रही हैं कि बारिश रुक जाए। खाना पीना दुनिया की हर नेमत का यही हाल है। बच्चे नहीं हैं, बच्चा बच्चा बच्चा, ऐसे लगता है दुनिया की सबसे बड़ी आखिरी नेमत ही बच्चा। एक बच्चा हो गया और जिसके 6 बच्चे हैं वो कहते हैं हाय बच्चा ना हो बच्चा ना हो, कोई ऐसा इलाज कर लो कि बच्चे ना हो। आजमा के देख ले, दुनिया की नेमतें सिर्फ तब तक नेमत होती हैं जब तक कोई तकलीफ मिट नहीं चुकी होती। जब हम एक हद तक नेमतों से सैराब हो चुके होते हैं उसके बाद बस फिर हमारा दिल चाहता है कि अब ये चीज़ ख़त्म हो जाए। लेकिन जन्नत का हाल ये नहीं है। जन्नत की नेमतें किसी तकलीफ के एहसास के मिटने का नाम नहीं। वहाँ पानी भी है, दूध भी है, शरबत भी है, लेकिन प्यास बुझाने के लिए नहीं, वो लज्जत के लिए है, वो सिर्फ इंजॉयमेंट के लिए। तो जन्नत की नेमत नेमतें मुकीम भी है। कोई भी नेमत हो तो उसके लिए 3 चीज़ों की ज़रूरत होती है ताकि वो नेमतें मुकीम बन जाए। पहली बात है कि नेमत भी मौजूद रहे, दूसरी चीज़ होती है नेमत का मज़ा भी बाकी रहे। जैसे पानी की मिसाल थी तो पहली चीज़ है कि पानी हो, पानी रहे, ख़त्म ना हो जाए। 2-4 दिन पी लिया, क्या फिर ना हो तो नेमत बाकी रहेगी? नहीं। फिर दूसरी चीज़ है नेमत का मज़ा भी बाकी रहे, प्यास लगी है तो तभी उसको पिएंगे ना। और तीसरी एक चीज़ होती है कि नेमत को इस्तेमाल करने वाला भी मौजूद रहे। दुनिया में क्या होता है, नेमतें होती नहीं तो मौजूद होते हैं, सेहत होती है, जवानी होती है, खूब खाया पिया हजम हो सकता है लेकिन खाना पीना ही नहीं होता, बड़े हैंड टू माउथ है। सारी ज़िंदगी जमा जुत कर कर के जोड़ा कुछ, में पैसा जमा हो गया, अब खाने के ढेर हैं लेकिन खा नहीं सकते, अब हजम नहीं होता। पहले अच्छे कपड़े जेवरात को दिल चाहता था लेकिन थे नहीं, और अब आ गए तो अब पहने हुए अच्छे नहीं लगते, दिल से तमन्ना मिट गई, और सब कुछ होता है और दुनिया से मुंह मोड़ के इंसान चला जाता है। इसके बरक्स जन्नत की नेमतों के लिए अल्लाह ताला ने कहा खालिदीन फीहा अबदा। ये है नेमत को इस्तेमाल करने वाले कि नेमतें तो मुकीम हैं, जन्नत की नेमतें भी बाकी रहेंगी, उनका मज़ा भी बाकी रहेगा। और जन्नत की बहुत सारी चीज़ों के बारे में आता है कि वो नेमत की लज्जत बाकी रहेगी। जैसे हदीस में आता है इस दवाजी ताल्लुकात के बारे में कि शौहर जब भी अपनी बीवी के पास जाएगा उसको बाकिरा पाएगा। ये है ना नेमत का बाकी रहना, ये नहीं कि एक ताल्लुक बोझ बन जाए। हम दुनिया में क्या होता है, शुरू में शादी के शुरू के दिनों में वही जज्बात जो बड़े अच्छे लगते हैं, बाद में एक वक्त आता है कि इंसान अपनी जान छुड़ाने लगता है। लेकिन जन्नत में ऐसा नहीं होगा। बाज दफ़ा जज्बात नहीं होते तो शौहर बीवी साथ होते हैं, और जब जवान होते हैं जज्बात जिंदगी में एक तरीका या जिंदगी गुजारने का आदत हो जाती है तो जुदाइयाँ मिल जाती हैं। कोई एक जगह चला गया, कोई दूसरी जगह चला गया, कोई फौत हो गया, कोई डाइवोर्स हो गई, तो दुनिया की नेमत में तो कभी भी पूरा नहीं मिलेगा। असल ये है कि ये सब कुछ मिलेगा तो कहाँ मिलेगा, जन्नतों में मिलेगा। इन्नल्लाह इंदहु अजरुन अज़ीम, बेशक अल्लाह के पास बहुत बड़ा अजर है। और अब अगली आयतों में अल्लाह ताला ने फिर उन सारे अवामिल का जिक्र फरमा दिया जो इंसान को नईम मुकीम से रोक लेती हैं, गाफिल कर देती हैं। ये वो चीज़ें हैं जो हैं तो बहुत लीज प्रायोरिटी की, लेकिन ये हाई प्रायोरिटी की बन जाती हैं, इंसान की प्रायोरिटी लिस्ट में शामिल हो जाती हैं और अल्लाह की रज़ा बिल्कुल नीचे जाती है। ये 2 आयतें आयत 23 और 24, आप कह सकते हैं कि ये खतरे की घंटी बज रही है, ये वार्निंग बेल है। या अय्युहल्लज़ीना आमनू, ऐ ईमान वालों, اپنا اپنا نام لکھیں اس کے نیچے. یہ پکار آپ کو اپنے دل پہ محسوس نہیں ہوگی تو آپ اس آیت کو کبھی بھی اپنے لیے سمجھیں گے ہی نہیں. آپ کہیں گے ہاں یہ تو ہو گئی باتیں, اب اس کو اور کیا کھینچنا تھانچنا. نہیں, اس کو اپنے دل کی زمین پہ محسوس کرنا ہے کہ یا ایھا الذین آمنوا, اے ایمان والو, لا تتخذوا آباءکم و اخوانکم اولیاء, اپنے باپوں اور بھائیوں کو دوست نہ بناؤ. ان استحب الکفر علی الایمان, اگر وہ کفر پر ایمان کو فوقیہ, یعنی ایمان پر کفر کو اہمیت دیں. یہ کیا بات ہے, پورا قرآن تو رشتوں اور نعتوں کو ملانے کی بات کرتا ہے. پیچھے ہم کئی جگہ قرآن پاک میں یہ باتیں پڑھ چکے کہ اپنے رشتہ داروں کا خیال رکھو, لیکن یہاں بات آ رہی ہے کہ تم ان کو دوست نہ رکھو. شرط کیا ہے؟ ان استحب الکفر علی الایمان, اگر ایمان کے مقابلے میں یہ کفر کو پرائیورٹی پہ رکھے. ان کو گھر اتنے پیارے ہیں کہ اب یہ گھر چھوڑ کے ہجرت نہیں کرنا چاہتے. ان کو باپ اور بھائی اتنے پیارے ہیں کہ ان کو ناراض کر کے یہ مکہ کو چھوڑ کے مدینہ نہیں جانا چاہتے. تو یہاں شرط لگا دی, اور جو کوئی ایسا کرے گا تو وہ پھر ظالم ہوگا. اس کا حال کیا ہوگا کہ وہ بالکل ہی ان کے ساتھ ایسا معاملہ لے کے جائے گا کہ جس کو نہیں رکھنا چاہیے. اس سے کیا پتہ چلتا ہے کہ اسلام ہمیں محبتوں کو چینلائز کرنا سکھاتا ہے. کسی چیز کی ایکسٹریم اچھی نہیں ہوتی, نہ محبت میں حد سے بڑھو نہ نفرت میں حد سے بڑھو. اور اس آیت کو سمجھنے کے لیے اگلی آیت سمجھنا لازمی ہے. اگلی آیت کے اندر 8 محبتوں کا تذکرہ ہے, 5 رشتوں کی محبت ہے. کل ان کان آباؤکم و ابناؤکم و اخوانکم و ازواجکم و عشیرتکم تک, باپ بھائی بیٹے بیویاں اور کنبے برادری, یہ سب انسان ہوتے ہیں. اور پھر 3 مال سے متعلق چیزیں ہیں. کون سے؟ اموال اقترفتموها, وہ مال جو تم کماتے ہو, تمہیں بڑے پیارے لگتے ہیں. ورثے کا مال تو ہو سکتا ہے اس کی قدر کمی ہو, لیکن وہ مال تمہیں بہرحال جو خود کمایا ہوتا ہے زیادہ ہی پیارا لگتا ہے. دوسری چیز, و تجارت تخشون کسادہا, وہ تجارت جس کے مندہ ہونے سے تم ڈرتے رہتے ہو کہ کہیں ڈالر کا ریٹ کم نہ ہو جائے, اکانومی ڈاؤن نہ ہو جائے, پراپرٹی کے پرائسز کم نہ ہو جائیں. ہر وقت جس کے ساتھ تمہارے دل کی دھڑکن کبھی تیز ہوتی کبھی کم ہوتی, لیکن پھر بھی جو ہونا ہوتا ہے وہ ہو جاتا ہے. یہ الگ بات ہے کہ تم بستر پہ پڑ چکے ہوتے ہو, تمہیں ہارٹ اٹیک ہو چکا ہوتا ہے, تمہارا بلڈ پریشر مینٹین نہیں رہتا. جس چیز کے ساتھ تمہارا دل اٹکا ہوا ہے, ایسے لگتا ہے کہ یہ 2 چیزیں مردوں سے متعلق تھیں. یہ الگ بات ہے کہ ان میں سے کسی نہ کسی حد تک آج عورتوں نے بھی خود کو ڈال لیا, لیکن اللہ تعالیٰ و مساکن تردونہا میں خاص طور پہ ڈومیننٹلی عورتیں, لیکن پھر مردوں کو بھی بڑی محبت ہوتی ہے گھروں سے. مجھے تو ایسے لگتا ہے کہ فطرتاً عورت کو گھر سے محبت ہوتی ہے اور مرد کو گھر والی سے محبت ہونی چاہیے. یعنی مرد کو بیوی سے محبت ہوتی ہے اور بیوی کو گھر سے محبت ہوتی ہے. اس لیے آپ دیکھیں کہ بیویاں اکثر گھروں کی صفائی ستھرائی میں مردوں کو اگنور کرتی رہتی ہیں, ہاں, اور وہ بےچارے دکھی رہتے ہیں کہ تمہاری یہ صفائیوں کو میں نے کیا کرنا ہے اگر مجھے تم وقت پہ کھانا نہیں دیتی, اور تم تھک ٹوٹ کے آ کے بیٹھ گئی میرے پاس, اب تمہارا موڈ بگڑا ہوا ہے تو میں کیا کروں تمہارے ان کاموں کو, ہاں. لیکن بعض دفعہ کہانی الٹ بھی ہوتی ہے, بعض مردوں کو بھی گھر بڑے پیارے ہوتے ہیں. اور مجھے اسے بڑی حیرت ہوتی ہے جب عورتیں کہتے ہیں نہیں ہم تو نہیں اس طرح لینا چاہتے گھر جو اللہ کی نافرمانی کا ذریعہ, لیکن شوہر نہیں مانتے. تو میں کہتی ہوں واقعی یہ کون سا اتنا گھریلو شوہر ہے کہ جس کو گھر کی در و دیوار سے محبت ہے. اصل میں اندر کچھ نہ کچھ ہوتی ہے بات, لیکن بہرحال کسی ایک کو زیادہ ہوگی کم ہوگی. لیکن آج کے دور میں تو لگتا ہے کہ شروع سے ہی یہ خیال ذہن میں ڈال دیا جاتا ہے کہ گھر نہیں تو پھر تمہاری زندگی نہیں. اللہ تعالیٰ کہتے ہیں مساکن تردونہا, وہ گھر جن کو تم پسند کرتے ہو. اللہ نے نہیں کہا وہ اچھے ہیں, کہا تمہاری پسند کی چیزیں ہوں گی. اب یہاں دیکھیں یہ 8 محبتیں. آپ اپنے نوٹس میں ایک چیز بنائیں جو میں نے بھی بنائی ہوئی اپنے نوٹس میں, ایک ترازو بنائیں. تکڑی تو دیکھی ہوگی نا بیلنس. ایک طرف پلڑے کے اندر یہ 8 محبتیں لکھیں, جگہ بنا دیں ان کی, بات میں لکھ لیں. اور اب دوسرے پلڑے میں 3 چیزیں اللہ ڈلوانا چاہتا ہے. احب الیکم من اللہ, اللہ سے پیاری ہیں یہ چیزیں, وہ رسول ہی اور اس کے رسول سے, وہ جہاد ان فی سبیل ہی اور اس کے راستے کے جہاد سے. اب اللہ سے کیسے پیاری ہوگی چیز, رسول سے کیسے ہوگی اور جہاد سے کیسی, اس کی ڈیٹیلز کو اگر ایک طرف کر بھی دیں ابھی تھوڑی دیر کے لیے, تو بات کیا ہے کہ یہ ساری چیزیں اللہ نے دی ہیں. لیکن جب یہ 5 اور 3 8 محبتیں اللہ کے کسی حکم سے روک لیں, رسول کی اطاعت سے روک لے اور جہاد فی سبیل اللہ سے روک لے تو پھر یاد رکھو کہ فتربصوا حتی یأتی اللہ بأمرہ، پھر جان لو کہ شاید پھر انتظار کرو اس بات کا کہ اللہ اپنا حکم لے آئے۔ اس دور کے لوگوں کے لیے تو شاید اس میں یہ اشارہ ہوگا کہ اچھا پھر انتظار کرو کہ جہاد کا حکم آ جائے، یا انتظار کرو فتح مکہ کا جب پھر تم پہ آ کے حملہ ہونے والا ہے۔ لیکن ہر دور کے لوگوں کے لیے یہ آیت ایک بہت بڑا پیمانہ ہے کہ تم کدھر جھکنا چاہتے ہو۔ اللہ تعالیٰ یہاں ایمان کے سودوں کی بات کرتے ہیں۔ ترازو رکھ لو ہاتھ میں اور ایک پلڑے میں یہ چیزیں ڈالو اور دوسرے میں یہ تین چیزیں ڈالو، دیکھو کس کا پلڑا جھکتا ہے۔ دیکھنے میں تین چیزیں ہیں، دوسری طرف آٹھ ہیں، لیکن دیکھا کیا گیا ہے کہ ناٹھ کو تو چھوڑ دیجئے، ان میں سے کوئی ایک ہی چیز بعض دفعہ اتنی بھاری ہو جاتی ہے کہ اللہ رسول اور اس کے راستے کے تقاضوں کا پلڑا اوپر چلا جاتا ہے۔ آئیڈیل سچویشن کیا ہے کہ یہ آٹھوں کی آٹھیں محبتیں ڈالیں اس بیلنس میں، پھر بھی وہ تین جو ہیں وہ جھکی ہوئی ہوں، یعنی ساری چیزوں کی محبت بھی اللہ اور اس کے راستے کے تقاضوں سے نہ رکے، اور اگر ان میں سے کوئی ایک بھی ڈال کے رکھ لیں، اس کی اتنی خوبصورت ایکٹیویٹی بن سکتی ہے نا، کئی آٹھ سٹیجز بنا سکتے ہیں آپ۔ ایمان اور نفاق کھل کے سامنے آ جاتا ہے اور ہر بندے کو اپنا آپ دکھنے لگے گا کہ میں کہاں جھکتی ہوں، میرا کون سا پلڑا بھاری ہے، اللہ اور رسول کے تقاضے مجھے کیوں کم لگتے ہیں، یا کون سی چیز اس کے راستے کی رکاوٹ بنتی ہے۔ اللہ تعالیٰ کہتے ہیں فتح ربسو، کھڑے رہو ادھر ہی، سٹینڈ اپ، آگے نہ آؤ۔ ایسے لگتا ہے کہ کھڑے کھڑے کسی کو کہہ دیا کہ سٹاپ، آنے کی ضرورت نہیں، گیٹ آؤٹ، نکل جاؤ یہاں سے، باہر کھڑے ہو کے انتظار کرو، کیونکہ تم نے اللہ کے رشتوں کو اللہ کو ہلکا سمجھا۔ آخری لفظ کو دیکھ لیجئے، واللہ لا یہدی القوم الفاسقین۔ فاسق کون ہے یہاں؟ فاسق جو ان آٹھ محبتوں کے سحر میں مبتلا ہو گیا، جو اخلد الارض کی کیفیت کا شکار ہو گیا، جو زمین کی طرف جھکنے لگا، جس کی چوائس اتنی گھٹیا ہو گئی کہ ردی مال کے پیچھے پڑ کر اپنے رب کو ناراض کیا۔ اب دیکھیے کہ رشتہ داروں کی محبت، اسلام نے اس کے بارے میں کیا کہا کہ یہ صلہ رحمی ہے اور یہ ایمان کا تقاضا ہے، رزق کو بڑھاتی ہے۔ سورت نساء میں بھرپور قسم کی آیات گزریں، سورت بقرہ میں اس کے بارے میں بات ہوئی، آگے بھی ہوگی۔ وہ برائی کریں تو تم جواب بھلائی سے دو، ان کے حقوق کی بات کرنے کے لیے تو قرآن اور سنت میں بے شمار شواہد ہیں۔ دوسری طرف مال کو دیکھی تو اسلام مال کے لیے کیا کرتا ہے؟ ہاں، قیم للناس، یہ انسانوں کے قیام کا ذریعہ ہے، حفاظت کرو اس کی۔ چھوٹے لوگ جو ہیں، یتیم بچے، ان کو ان کا مال ایسے ہی نہ دے دو کہ کہیں وہ اس کو جلدی میں ختم نہ کر دیں۔ آپ نے فرمایا کہ جو مال کو بچاتے بچاتے مر گیا وہ شہید ہے۔ رزق حلال حاصل کرو، مال کی کوشش میں چلنے والا بھی مجاہد ہے۔ جو مال کی دوڑ دھوپ میں اپنا وقت گزارتا ہے وہ اللہ کے راستے کے کام کر رہا ہے۔ اللہ نے یہ نہیں کہا کہ صرف مسجد میں جا کے پانچ وقت نماز پڑھنے والے کو اللہ تعالیٰ اجر دیتے ہیں، جو رزق حلال کرتا ہے، جو خون پسینے کی کمائی کرتا ہے، جو اپنے بیوی بچوں کو پالتا ہے، اس کو بھی اللہ تعالیٰ نے کہا، زجین للناس حب الشہوات، سورۃ آل عمران میں یہ بات کی۔ تو پھر فرق کیا ہے؟ کیسے سمجھے اس آیت کو؟ کیسے پتہ چلے کہ اسلام کا نظریہ کیا ہے؟ تو یہاں اب ایک دو جملے نوٹ کر لیجئے، جو انشاءاللہ آپ کو ان ساری چیزوں کے اندر بیلنس رکھنا سکھائیں گے۔ اور وہ کیا ہے کہ ان سب سے جو محبت کرنی ہے نا، وہ اللہ کے لیے کرنی ہے، اپنے نفس کے لیے نہیں کرنی۔ یہ سارے مل کر اللہ اور اس کے رسول اور جہاد سے روکنے والے بن جائیں تو نہیں رکنا۔ مومن تو وہ ہوتا ہے جو محبت کرتا ہے اور کرایا جاتا ہے۔ اللہ نے تو خود دلوں میں محبت ڈالنے کی بات کی، لیکن جو چیز یہاں روکی جا رہی ہے وہ لا تطل مخلوق فی معصیت الخالق ہے، کہ جس چیز میں خالق کی نافرمانی ہو اس میں مخلوق کی بات نہیں ماننی۔ کوئی رشتہ دار خوش ہو، اور وہ خوشی تب ہو جب اللہ ناراض ہو، تو اس کو خوش نہیں کرنا۔ حب تو رکھنی ہے ان سے، احب نہیں بننا۔ لفظ کی احبا سپرلیٹیو ڈگری ہے، اسم تفضیل، جیسے گڈ، بیٹر، دی بیسٹ ہوتا ہے نا، سب سے زیادہ پیارا نہیں ان کو کرنا۔ یہ ایسے نہ بڑھ جائیں کہ اللہ کے حق میں ڈاکے ڈلوانے والے، آئی ایم آن دا ٹاپ لسٹ، میرا حق ہے مجھے دو۔ اور جہاں ان دو حق کے حقوق ٹکرانے لگے، ایک طرف اللہ کے حق تقاضے ہو، دوسری طرف ان میں سے آٹھ چیزوں میں سے کسی ایک کا تقاضا ہو، جہاں ٹکراؤ ہوگا تو کس کو دیکھنا ہے؟ اللہ اور اس کے رسول اور جہاد فی سبیل اللہ کو دیکھنا ہے۔ अब देखिए कि हम जिंदगी में भी देखें जहां दो मोहब्बतों का टकराव होता है। मिसाल देती हूँ कि एक लड़की है, उसको शादी से पहले अपने माँ बाप से बड़ी मोहब्बत होती है। किसी वजह से शादी के बाद माँ बाप का और शौहर का किसी वजह से क्लैश हो जाता है। अब लड़की दो राहे पे खड़ी है, माँ बाप की बात माने और वापस आ जाए, या अपने शौहर के साथ रहे। अब ये दो मोहब्बतों का टकराव है ना, क्या फैसला होगा? जिसकी मोहब्बत स्ट्रांग होगी उससे उसकी तरफ रुकेगी। बस के अक्सर ही ये होता है कि शौहरों की मोहब्बत गालिब आती है, लड़कियां कई कई साल तक माँ बाप को नहीं मिलती। वो कहती हैं अच्छा तुम्हें नहीं पसंद, मैं नहीं मिलती, तुम भी ना मिलो, और वो शौहर को कबूल कर लेती हैं। इसके बरक्स कभी माँ बाप की मोहब्बत गालिब होती है, शौहर से दिल नहीं मिलता, लड़कियां वापस महके में आ जाती हैं। तो जिससे मोहब्बत होगी इंसान वहां आएगा। और याद रखिए ये सूरत की आयत हमें जुबानी याद नहीं होगी कि हम इसका तर्जमा खोलें और जहां मौका आया पढ़े देखें। एक का इख्तलाफ है, अच्छा एक तरफ अल्लाह का हुक्म है, अब दूसरे उसका भला क्या है, सूरह तौबा क्या 24-25 में 23-24 में क्या था, देखूं नहीं। ये कब होगा? जब ये मोहब्बत दिल के तारों के साथ बंधी होगी। जिसको सच्ची मोहब्बत होगी ना अल्लाह से, उसको पूछना नहीं पड़ेगा कि चेक करके आती हूँ जरा अल्लाह से कितनी मोहब्बत है। नहीं, जैसे एक रिफ्लेक्स एक्शन होता है ना, शोर होता है तो एकदम हमारे कानों के अंदर कुछ होने लगता है, पलकें झपकी जाती हैं, एकदम खौफजदा होते हैं तो रोंगटे खड़े होते हैं। इस तरह रिफ्लेक्स एक्शन होगा जब इस मोहब्बत का, तब ये तकाजे याद रहेंगे। और जिसको अल्लाह से सच्ची मोहब्बत होगी, वल्लज़ीना आमनू अशद्दु हुब्बलिल्लाह, जब ये कैफियत होगी ना तो फिर इंसान के लिए उस वक्त फैसला करना आसान हो जाएगा। वरना किताबों से पढ़ के, नोट्स को देख कर ये मोहब्बत कायम नहीं रहती, चंद दिन में ये आयत भी भूल जाएंगे। लेकिन इस आयत के तकाजे हर उस एक को याद रहेंगे जिसका दिल अल्लाह से जुड़ा। इंसान के लिए ये बहुत बड़ा इम्तिहान होता है कि जब फिस्क और मोहब्बत एक ही शख्स में जमा हो जाए, यानी जिस शख्स से आपको मोहब्बत है वो फिस्क का शिकार हो जाए, फासिक हो जाए, डिसोबीडियंट बन के जिए अल्लाह के सामने, नाफरमान हो जाए, ये मोहब्बत का इम्तिहान बड़ा कठिन है। फिर अल्लाह तआला से वक्तों में कहता है कि इस रस्सा कशी में तुम कब बचोगे? जब तुम्हारे दिल में सच्ची मोहब्बत होगी अल्लाह की तरफ। रस्से को दो लोग खींचना लगे तो कौन खींचता है? खींचता है अपनी तरफ, जिस तरफ जोर ज्यादा होता है। जिस मोहब्बत में जोर ज्यादा होगा ना वो मोहब्बत खींचेगी। आज आप लोगों को दीन की तरफ आता देखते हैं, बढ़ता देखते हैं, फिर आप लोगों के कमेंट सुनते हैं और सुनाते हैं। लोग कहते हैं आप तो बहुत लकी हैं, आपके तो सारे घर वाले बहुत ही मददगार हैं। और भाई आप तीन का काम क्यों ना करेंगे, आपके तो शौहर खुद आपके मुआविन है, आपके तो शौहर आपको खुद भेजते हैं कि जाओ सीख के आओ, मेरे से पूछो, मेरी तो मजबूरियां बड़ी हैं, तुम्हें नहीं पता मैं किस खानदान से हूं, तुम्हें नहीं पता। याद रखिए कि ये जुमले जिसकी जिंदगी में है वो अपने आप को धोखा दे रहा है। असल बात पता क्या होती है? शौहरों का डर नहीं है, शौहरों की मोहब्बत छीनने का भी डर नहीं। जिसको यकीन है ना कि अलवदूद अल्लाह की जात है, मोहब्बतों का खजाना उसके हाथ में, वो फिर ये खौफ नहीं रखेगा कि मैंने शौहर को नाराज करके दीन की तरफ कदम बढ़ा लिया तो फिर शौहर नाराज हो जाएगा, फिर वो डायमंड का सेट नहीं मिलेगा, फिर सालगिरह भी आने वाली है, फिर मेरी बजाय किसी दूसरी बीवी को ना ले आए, फिर ऐसी बातें नहीं होगी। जो लोग इतने इनसिक्योर हों कि दुनिया के छोटे छोटे फायदे ना छोड़ सके कि नहीं अब मैं डाइवोर्स लूं, अब मैं फैसला लूं, अब मैं शौहर पे तनकीद करूं, अब मैं एक शराबी कबाबी के साथ रहूं, मैं वे नमाजी के साथ रहूं जबकि सारी हुज्जतें पूरी की, नहीं 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 घर बिगड़ेगा, अब कहां इस उम्र में दूसरी मिलनी है, शादी कहां होनी है, कहां बच्चे होने हैं। मैं ये सारी बातें कह नहीं रही कि ऐसा कोई करे, ये उस वक्त ही होता है जब ईमान आता है। देखिए दुनिया में कितनी बुनियादें बन के घर टूटते हैं, हर होने वाली डाइवोर्स दूसरी तीसरी को देख ले, या कहीं माल की मोहब्बत होगी, या रिश्तेदारों के खौफ होंगे, या कुछ होगा। कितने लोग हैं जो दीन के लिए रिस्क लेके छोड़ देते हैं कि रखो अपने घर में अपना रिश्ता, हमें नहीं चाहिए। मंगनी टूट दी, रिश्ता टूट गया, घर आके छोड़ दिया, जो नहीं रखना। आज तो अपना दीन कुछ कमजोर है, कल तो इससे भी कम हो जाएगा। ये सिर्फ वही कर सकता है जिसका दिल अल्लाह से जुड़ा होता है। इसके लिए जरूरत की जरूरत होती है, इसके लिए सपोर्ट की जरूरत होती है। बस माँ बाप उस वक्त एक आहनी दीवार बन जाते हैं बच्चियों के लिए, उनको समझ आ जाती है कि अगर हमारा फैसला गलत था। वो बेटियों को ले जाते हैं वापस, क्योंकि वो नहीं चाहते कि बेटियां दुनिया के तो सोने चांदी और कंगनों में रहे लेकिन उनका नसीब खराब हो जाए, उनका दीन खराब हो जाए। क्योंकि इंसान आहिस्ता आहिस्ता अपने साथी के साथ जाता है। जिसके दिल में सच्चा ईमान होगा, जो सिक्योर होगा, जो अल्लाह दे सके वो कोई नहीं छीन सकता, जो अल्लाह नहीं देगा वो मुझे यहां भी नहीं मिलना। आप देखिए बीबी आसिया क्या मिसाल देके गई, सारी दुनिया की बदौलत उसके कदमों में आप ढेर कर दें तो फिरौन की दौलत बढ़ी थी, नहीं रुकी। क्यों? कि उनको अल्लाह से सच्ची मोहब्बत थी। आज हम खुद इनसिक्योर होते हैं। हम जब खुद अल्लाह को बड़ा नहीं समझे होते ना, ये हमारी तौहीद का इम्तिहान होता है। ये धोखा है हमारी दिलों में कि हमें अल्लाह से बड़ी मोहब्बत है। और अगर हम अल्लाह के साथ दूसरों की खुशी के लिए गलत काम भी कर लेते हैं, जब तक अल्लाह अकबर की तरह अल्लाह की मोहब्बत भी अकबर नहीं होती, तब तक याद रखिए कि बंदा कोई रिस्क नहीं ले सकता।